यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिनुहुँदै, प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दावी, विगतमा उठेका विषयमा पनि छानबिन गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेस तयार हुनुपर्ने गृहमन्त्रीको भनाई, सरकारी सम्पत्ति हानि नोक्सानी गरी 24 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर, यस वर्ष धान रोप्नका लागि आवश्यक रासायनिक मलको पर्याप्त मौजदात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा जानकारी, र इरानका राष्ट्रपति सवार हेलिकप्टर खराब मौसमका कारण पूर्वी अजरबैजानको पश्चिमी प्रान्तमा दुर्घटना।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ। आज बिहान 11 बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको छ। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले आरोप प्रत्यारोपको श्रृंखला अन्त्य गरेर सहमतिका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा आफूलाई लागेको आरोपका सम्बन्धमा जवाफ दिनुहुँदै उप प्रधानमन्त्री लामिछानेले सदनलाई मर्यादित रूपमा अगाडि बढ़ाउन सबै दलहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उप प्रधानमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफ्नो नाम जोडेर चलाइएका हल्लाहरू निराधार भएको दावी गर्नुभयो। उप प्रधानमन्त्री लामिछानेले प्रहरीमा कतै पनि उजुरी नपरेको र अदालतमा पनि कतै मुद्दा दर्ता नभएको विषयलाई उठाएर दोषी करार गर्न खोज्नु आफूलाई मान्ने नभएको उल्लेख गर्नुभयो। उप प्रधानमन्त्री लामिछानेले आफूमाथि लगाइएको आरोप सत्य हो भने मुद्दा दायर गर्न चुनौती दिँदै अन्तिम साससम्म लड्न आफू तयार रहेको बताउनुभयो।
मेरो संलग्नता भएको भए अनुसन्धानको मिसिलमा खुल्नुपर्ने होला, पक्राउ प्रतिवादीहरूले मेरो संलग्नता रहेको पनि बयान गर्नुपर्ने होला, मैले ऋण लिएको कागज पत्रहरूबाट पुष्टि हुनुपर्ने होला। सहकारीले रवि लामिछाने नाम उल्लेख गरी खड़ा गरेको भौचरकै आधारमा म दोषी हुनुपर्ने, विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रणालीको नाममा गएको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै पनि संलग्नता छैन, यो सम्बन्धमा मलाई जानकारी छैन। म त्यस संस्थासँग आबद्ध हुँदाको वखतसम्म कुनै पनि बैठकले सहकारीबाट पैसा लिने एउटा पनि निर्णय गरेको छैन। तपाईँहरूलाई आवश्यक पर्दा मिटिङको माइनेटदेखि अडिट रिपोर्टसम्म जहाँ भन्यो त्यही उपलब्ध गराइदिन सक्दछु। ग्यालेक्सी टिभीबाट म अलग भइसकेकाले कम्पनीको आर्थिक दायित्व मैले बोकिराख्नुपर्छ भन्ने कानूनले भन्छ भने कहाँ भन्छ, म भोग्न तयार छु। खडा गर्नुहोस् पात्र, हाल्नुहोस् मुद्दा, म अन्तिम साससम्म लड्नको लागि तयार छु। कसैले मेरो नाम जता ततै लेखिदियो सभामुख महोदय, जीवी राईले गरेका सारा फोहोर मैले सोर्नुपर्छ भन्ने छैन सभामुख महोदय।
उप प्रधानमन्त्री लामिछानेले समाचार लेखेको भरमा छानबिन समिति बनाउने हो भने विगतका कतिपय समाचारको विषयमा पनि सोच्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो। उप प्रधानमन्त्री लामिछानेले पद्धति विरूद्ध कसैलाई सिध्याउने उद्देश्य राखेर छानबिन समितिको टीओआर नबनाउन आग्रह पनि गर्नुभएको थियो। उप प्रधानमन्त्री लामिछानेले यही अधिवेशन मार्फत सहकारीका समस्या समाधानका लागि कुनै कानून बनाएर जान सकिने भन्दै त्यस प्रक्रियामा सह सहजीकरण गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो। उप प्रधानमन्त्री लामी छानेले समस्या केन्द्रित छानबिन अगाडि बढ़दा आफूले त्यसलाई सहजै स्वीकार्ने र आफूमाथिको छानबिनका लागि सहजीकरण गर्न तयार रहेको बताउनुभयो। उप प्रधानमन्त्री लामी छानेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले हिजोका लागि निर्धारित विषयहरू कार्यसूचीबाट हटाएको जानकारी दिनुभयो। यसअघि नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले उप प्रधान एवं गृहमन्त्री रवि लामी छानेलाई संसदमा बोल्न दिने निर्णय गरेको थियो। संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामी छानेले सहकारी प्रकरणका सम्बन्धमा चित्तबुझ्दो जवाफ दिए मात्र संसद चल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञान बहादुर शाहीले जानकारी दिनुभयो। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहित कांग्रेसका पदाधिकारी, राप्रपाका नेता बुद्धिमान तामाङ, ज्ञान बहादुर शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताको सहभागिता रहेको थियो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकपछि पत्रकार सम्मेलनमा उहाँले सोमबार तय भएको बैठक अगाडि नै छानबिन समिति गठन गरिनुपर्नेमा जोड़ दिनुभयो। उप प्रधान एवं गृहमन्त्री लामी छाने छानबिन समितिलाई प्रभावित पार्न खोजेको आशंका व्यक्त गर्दै उहाँले सरकारमाथि शंका भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पार्नुभयो। हिजो प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले विशेष समय र आकस्मिक समय कार्यसूचीबाट हटाउनु भएको थियो। सदनमा गृहमन्त्री रवि लामी छानेले सम्बोधन गर्नुभएपछि बैठक स्थगन गरिएको थियो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छाडेका सातजना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ। अध्यक्ष यादवले हिजो दायर गरेको रिट निवेदनमा आफ्नो पार्टी छाडेका सातजना सांसदलाई सरकारलाई विश्वासको मत दिन र संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ। रिट निवेदनमा आफ्नो पार्टी छाडेका सांसदले प्रतिनिधि सभा सदस्य पद गुमाइसकेको जिकिर गर्दै निजहरूबाट प्रधानमन्त्रीले विश्वासको मत लिए पनि बदर हुने दावी गरिएको छ। सुनवाई आजका लागि तोकिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्न लागेको जानकारी दिनुभयो। संसदीय दल कार्यसमितिको बैठक बिहान 8:30 र संसदीय दलको बैठक बिहान 9:00 बस्न लागेको कांग्रेसले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झदै जाँदा गम्भीर रूपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाउनु भएको छ। राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलीखेलमा हिजो आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विशेष गरी सहकारीमा संलग्नको छानबिन गरी राम्रालाई राम्रो र नराम्रोलाई कार्यवाहीको दायरामा ल्याएको भए अहिलेको अवस्था सृजना नहुने बताउनुभयो। बागमती प्रदेश सभामा प्रदेश सरकारले यही जेठ 14 गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ। बाराको अमलेखगंजदेखि चितौनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतिहारी अमलेखगंजको पाइपलाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ। अमलेखगंज लोथर 69 किलोमिटरमा पाइपलाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख विनित मणिद उपाध्यायले जानकारी दिनुभयो। यस वर्ष धान रोप्नका लागि आवश्यक रासायनिक मलको पर्याप्त मौजदात रहेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ। हाल कृषि सामग्री कम्पनी लिमिटेडमा यूरिया 52,018, साल ट्रेडिङ कम्पनी लिमिटेडमा 26,050 मेट्रिक टन गरी 78,189 मेट्रिक टन मौजदात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। त्यसै गरी डीएपी मल कृषि सामग्री कम्पनीमा 5,434 र साल ट्रेडिङ कम्पनीमा 4,092 मेट्रिक टन गरी 9,527 मेट्रिक टन गत वर्षकै मौजदात रहेको छ। यसै गरी पोटासमल कृषि सामग्रीमा 8,696 र साल ट्रेडिङ कम्पनीमा 3,106 मेट्रिक टन गरी 11,803 मेट्रिक टन मौजदात रहेको छ। कृषि सामग्री र साल ट्रेडिङले 2,42,119 मेट्रिक टन यूरिया मल आयात गर्दैछन्। यसै गरी दुवै कम्पनीले 97,865 मेट्रिक टन डीएपी मल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ। बाजुरा जिल्लामा पछिल्लो समय नुनको अभाव भएको छ। जिल्लामा रहेको साल ट्रेडिङका डिपो कार्यालय, बिक्री केन्द्र तथा स्थानीय बजारमा समेत महिनौदेखि नुनको अभाव हुँदा स्थानीय नुन बिना नै दैनिकी चलाउन बाध्य छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
मातरी अस्ति दुई तिन दिन बाई गया नुन काई पाएन नुनका गोदाममा ताला लगाएका जो सरकारले भनेको नै केही हराएको नै।
बडीमालिका नगरपालिका वडा नम्बर 5 मनाकी स्थानीय उर्मिला मिजार। उर्मिलाकै जस्तो नुनको समस्या यतिखेर बाजुराका हरेक नागरिकले बेहोरी राख्नु परेको छ। नेपाल सरकारद्वारा सहुलियत दरमा बिक्री वितरण हुँदै आएको भानु आयोडिन नुन सदरमुकाम मार्तडी लगायतका गोदाममा सकिएपछि नुन डिपो र नुन बिक्री केन्द्रका कार्यालयमा नै करिब एक महिनादेखि ताला लगाए छ। अभावै अभावको जिल्लाका रूपमा परिचित बाजुरामा कहिले चामल त कहिले नुन अभावले स्थानीय आजित भएका छन्। त्रिवेणी नगरपालिका वडा नम्बर 6 पन्दाराका स्थानीय सुनिल बुढा।
नुनको अभाव भनेको धेरै भयो, मार्तरी पनि नुन छैन, एक महिनादेखि त्यहाँ रहेन छ, अनि त्यहाँ बामका बजारमा पनि ताला बन्द गरिरहेछ। त्यसको लागि सरकारले छिटो भन्दा छिटो पहल गरिदिनु पर्यो।
बाजुराका लागि निर्धारण गरिएको अनुदान कोटा भन्दा थप कोटा ढुवानी गर्दा समेत नुनको अभाव भएको स्वीकार गर्नुहुँदै पुनः थप कोटा मागका लागि पहल भइरहेको बताउनुहुन्छ साल ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख केक बहादुर बोहरा।
अहिले नुन छैन, थप कोटाको नुन आउन बाँकी छ र बिचमा हामीले नुन सिद्धेर थप कोटा मागेका छौँ। थप कोटा मागेको पनि सिद्धियो, अर्थ मन्त्रालयले दिएको बजेट चाहिँ सिद्धियो। सर्वदलीय जस्तै मिटिङ राखेर आपूर्ति मन्त्रालयमा हामीले पत्र पठाएछौँ जिल्लाभरिको सबै ठाउँको लागि।
जिल्ला स्थित साल ट्रेडिङका डिपो कार्यालय र बिक्री केन्द्रहरू तथा स्थानीय बजारमा समेत नुनको चरम अभाव भई नागरिकले शास्ति बेहोरी रहँदा सरकारले समस्या समाधानका लागि के पहल गरिरहेको छ त? उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश घिमिरे।
बाजुरामा नुनको अभाव भएको विषय चाहिँ हामीलाई जानकारी आएको छ भर्खरै। त्यस सम्बन्धमा हामीले साल ट्रेडिङ कर्पोरेसनसँग समन्वय गरेका छौँ। हप्ता दिन अथवा 10 दिन भित्रमा हामी यो सबैलाई व्यवस्थापन गरिसक्छौँ।
बाजुरामा रहेका 4 साल ट्रेडिङका डिपो र 4 बिक्री केन्द्र मध्ये अस्थायी डिपो मार्तडीमा 11 क्विन्टल इमर्जेन्सीका लागि राखिएको भए पनि स्थानीयलाई बिक्री वितरणमा बन्देज गरिएको छ भने जिल्लाको पूर्वोत्तरी क्षेत्र स्थित कुल्टी डिपोमा 101 क्विन्टल र कोवाडी बिक्री केन्द्रमा 290 क्विन्टल मौजात बाहेक सबै बिक्री केन्द्र र डिपोका गोदामहरू रित्तै रहेका छन्। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइली सहित 8 विरूद्ध 24 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। कैलाली साविक नारायणपुर 8 अन्तर्गतको कित्ता नम्बर 908 जग्गा फिल्ड बुकमा जंगल भनी कायम भएकोमा कित्ता काट गरी मालपोत कार्यालय टीकापुरबाट 2068 सालमा व्यक्तिको नाममा कायम गरी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याएको आरोपमा हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा नेपाल टेलिकमको फाइबर टू द होम FTTH सेवा शुरू भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हिजो मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्नुहुँदै मुगु सहित देशका 76 जिल्लामा फाइबर टू द होम FTTH सेवा पुगेको जानकारी दिनुभयो। मन्त्री शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले पनि आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा घोषणा गरेको भन्नुहुँदै प्रविधिको क्षेत्रमा राम्रो काम गर्न सके यसले मुलुकको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री शर्माले नेपाल टेलिकमले व्यापार व्यवसाय मात्रै नभएर सरकारप्रतिको उत्तरदायित्व वहन गर्दै सेवा विस्तार गरिरहेको बताउनुभयो। काठमाण्डू महानगरपालिकाले गौशाला चोक आसपासमा सड़क क्षेत्र मिचेर बनाइएका घरटहरा हिजोदेखि भत्काउन शुरू गरेको छ। मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काउन थालिएको काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्दले जानकारी दिनुभयो। बर्दियाको मधुवन नगरपालिका चारका कालिका सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ। डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटे बाघ फेला परेको जानकारी दिनुभयो। प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्हामफेले जानकारी दिनुभयो। सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्धन नियुक्ति गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 71 अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्धक नियुक्त गर्न लागेको हो। मन्त्रालयको पर्यटन प्रवर्धन शाखाले हिजो सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्धन सम्बन्धी कार्यविधि 2079 बमोजिम नियुक्ति भएका देश प्रान्त शहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवर्धन नियुक्ति गर्ने कार्यक्रम तय भएकाले मापदण्ड पुगेका इच्छुक सगरमाथा आरोहीलाई 7 दिनभित्र पर्यटन प्रवर्धन शाखामा निवेदन पेश गर्न आग्रह गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गराउने तयारी भएको बताउनु भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हिजो सुनसरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढ़ीभन्दा बढ़ी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढ़िरहेको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति अब्राहिम साहेसी सवार हेलिकप्टर आइतबार खराब मौसमका कारण दुर्घटनामा परेको छ। राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी संचार माध्यमले बताएको छ। राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको जनाइएको छ। खोज र उद्धार टोली दुर्गम पहाड़ी क्षेत्रमा गएको थियो। मुलुकको सरकारी संचार माध्यमले बताएको छ। हेलिकप्टरमा विदेश मन्त्री होसेन अमीर अब्दुल्लाह पनि हुनुहुन्थ्यो। अफगानिस्तानको उत्तरी फरियाब र पश्चिमी घोर प्रान्तमा गत 2 दिनमा भारी वर्षापछिको बाढ़ीका कारण कम्तीमा 120 जनाको मृत्यु भएको छ। भारी वर्षापछिको बाढ़ीका कारण घोर प्रान्तमा शुक्रबार कम्तीमा 55 जनाको र फरियाब प्रान्तमा 65 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। बाढ़ीका कारण प्रान्त जोड्ने प्रमुख मार्गहरू बन्द भएका र धेरै मानिसहरू अझै बेपत्ता रहेको बताइएको छ। अब आर्थिक समाचार।
निजी क्षेत्रका उद्योगिक व्यवसायहरूको संस्था नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता 10 खर्ब रूपियाँ बराबर पुर्याउने गरी योजना तर्जुमा गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्य समितिले आगामी 3 वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्धन कार्य योजना तयार पारेको हो। तुलनात्मक लाभ भएका कृषि जलस्रोत पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा स्वदेशी सँगै विदेशी लगानी आकर्षित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गर्ने चेम्बरले उल्लेख गरेको छ। चेम्बरले 49 बुँदाको कार्यक्रम कार्ययोजना तयार गरेको हो। विश्व व्यापार संगठनको सदस्य बने यता नेपालले निरन्तर व्यापार घाटा बेहोरिरहेको, हाल आयातको हिस्सा 90 र निर्यातको हिस्सा 10% अनुपातमा रहेकोले त्यसलाई घटाउन निर्यात योग्य वस्तुको पहिचान एवं प्रवर्धन गरी निर्यातको वातावरण बनाउन आवश्यक रहेको चेम्बरद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। व्यापार प्रवर्धनका लागि निर्यात सहजीकरण एवं अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब स्थापनाका लागि पहल गर्ने तथा रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्न नीतिगत कार्ययोजना बनाउने नेपाल चेम्बर अफ कमर्सले उल्लेख गरेको छ। आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 2080-81 मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत कर्जा प्रवाह तथा विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पूँजी बजारमा देखिएको छ। आइतबार परिसूचक 45.69 अंकले बढेर 2064.45 बिन्दुमा कायम भएको छ। यस दिन 323 कम्पनीहरूका 1,22,40,800 दिक्कता शेयरहरू 5,25,10,25,000 मूल्यमा किनबेच भएका छन्। आइतबारको बजारमा चारवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मेची भन्सार कारले काँकड वित्तले चालू आर्थिक वर्षको 10 महिनामा 11,59,37,34,000 राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यस वर्ष 1,87,13,000 कम राजस्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कणेलले चालू आर्थिक वर्षको वैशाखसम्म गत आर्थिक वर्षको तुलनामा चियामा 16.12 र अलैचीमा 4.65% घटेको जानकारी दिनुभयो। भन्सार कारले काँकड वित्ता हुँदै हुने आयात चालू आर्थिक वर्षको वैशाख सम्ममा गत आर्थिक वर्षको तुलनामा 8.24% घटेको छ भने निर्यात 11.38% वृद्धि भएको छ। नेपालमा संचालित विभिन्न कम्पनीहरूको व्यवस्थापनलाई बदलिँदो परिस्थिति अनुसार कसरी अघि बढ़ाउने भन्ने सन्दर्भमा छलफल गर्न यही जेठ 18 गते प्रमुख कार्यकारी अधिकृतहरू सीईओको सम्मेलन आयोजना हुने भएको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा 1,600 वृद्धि भई नयाँ रेकर्ड निर्माण भएको छ। आइतबार सुन प्रति तोला 1,40,900 रूपियाँ निर्धारण भई कारोबार भएको छ। शुक्रबार सुन तोलामा 1,34,300 कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन शुक्रबार प्रति तोला 1,38,650 कारोबार भएकोमा आइतबार भने प्रति तोला 1,40,200 रूपियाँमा कारोबार भएको छ। पर्वत जिल्लामा करिब 2,000 किसानहरूले व्यावसायिक आलु खेती गर्न थालेका छन्। कृषि ज्ञान केन्द्र पर्वतले आलु उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरेपछि विगतमा आलुको उपभोगमुखी खेती गर्दै आएका त्यहाँका करिब 2,000 किसान व्यावसायिक आलु खेतीमा लागेको बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टीम अभ्यास खेलमा पराजित भएको छ। विश्वकपको तयारीका लागि वेस्ट इण्डिजमा रहेको नेपाली टीम त्यहाँको वुलवर्ड्स भोल्केनोजुसँग 67 रनले पराजित भएको हो। शुरूका दुई खेल भने नेपालले जितेको थियो। भोल्केनोजुले दिएको 206 रनको लक्ष्य पछि आएको नेपालले 17.2 ओभरमा सबै विकेट गुमाएर 138 रन मात्रै बनाउन सक्यो। नेपालका कप्तान रोहित पौडेलले 53 रनको अर्धशतकीय पारी खेल्दा आसिफ शेखले 24 रन बनाए। यस खेलमा नेपालका दिपिन सिंहैरी, कुशल मल्ल, अविनाश बोहरा र ललित नारायण राजवंशीलाई विश्राम दिएको थियो। नेपाल विरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको भोल्केनोजुले 20 ओभरमा 205 रन बनाएको थियो। उसका लागि डिलोन डगासले 56 रन बनाए। नेपालका लागि कमल सिंहरीले 4 तथा सोमपाल कामीले 3 विकेट लिए। अब नेपाली टोली अमेरिका जानेछ। ह्युस्टनमा मे 22 र 23मा दुई अभ्यास खेलपछि टोली डलास जानेछ। त्यहाँ क्यानाडासँग मे 27 र अमेरिकासँग मे 30मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि जुन 4मा टी20 विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डको सामना गर्नेछ। गोल बजार स्पोर्ट क्लबलाई पराजित गर्दै आरसी 32 सहित स्मारक सी डिभिजनको शीर्ष स्थानमा फर्किएको छ। सादो बाटो स्थित एन्फा मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा आरसी 32ले गोल बजारलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। आरसी 32को जितमा सुजन बलमपाकी मगर र आशिष लाहोतीले 1-1 गोल गरे। यता गोल बजारका लागि बिनु आले मगरले गरेको गोल सान्त्वना बन्यो। जितसँगै आरसी 32ले 9 खेलबाट 19 अङ्क जोडेको छ। पराजित गोल बजार भने समान खेलबाट 5 अङ्क सहित पुछारमा छ। एनसीसीएस उपत्यका व्यापी महिला तथा पुरुष टी20 क्रिकेट प्रतियोगिता ज्येष्ठ दोस्रो सातादेखि शुरू हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता 12-19 गतिसम्म हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ 6 र महिलातर्फ 3 टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सम्पूर्ण खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही। पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 84%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिनुहुँदै प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दावी विगतमा उठेका विषयमा पनि छानबिन गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेस तयार हुनुपर्ने गृहमन्त्रीको भनाई सरकारी सम्पत्ति हानि नोक्सानी गरी 24 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर यस वर्ष धान रोप्नका लागि आवश्यक रासायनिक मलको पर्याप्त मौजदात रहेको कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा जानकारी र इरानका राष्ट्रपति सवार हेलिकप्टर खराब मौसमका कारण पूर्वी अजरबैजानको पश्चिमी प्रान्तमा दुर्घटना रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ हवस् त नमस्कार